यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। राजनैतिक अस्थिरताकै कारण अर्थतन्त्र थप प्रभावित नहुने अर्थमन्त्री विष्णु पौडेलको भनाई र बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीहरूबीच भएको झडपमा कम्तीमा 76 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने बताउनु भएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा एमाले सहितको वर्तमान सत्ता समीकरणले अग्रगमन र समृद्धिका लागि संविधान संशोधन गराउने बताउनुभयो। नेकपा एमाले हालै मनोनित गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि पार्टी केन्द्रीय कार्यालय ललितपुर को च्यासलमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिश भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकता बमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेता कार्यकर्ताले जनताप्रति नरम तथा जवाफदेही भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले वैचारिक र सांगठनिक रूपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गर्नुभयो। हिजै नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीमा मनोनित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउनुभयो। वहाँले उपाध्यक्ष गुरू बराल र अन्य 16 जना केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। नयाँ थपिएका 16 जनासहित अब एमालेमा 374 केन्द्रीय सदस्य रहेका छन्। गत साउन 17 गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र 16 जना केन्द्रीय सदस्यलाई पार्टी विधान अनुसार मनोनयन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ। सड़क विभागले आर्थिक वर्ष 2080-81 सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा हिजो निर्देशन मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले सड़कको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालू योजना सम्पन्न गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले राजनीतिक दबावका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सड़क निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताउनुभयो। प्रधानमन्त्री ओलीले योजनालाई आवधिक योजनामा वितरण गरेर काम गर्न उचित भएको उल्लेख गर्दै अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउने गरी काम गर्न सुझाव दिनुभयो। त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण ठेक्काको सन्दर्भमा एक महिनाभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यसअघि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका 18 र एमाले 11 गरी 29 जना प्रदेशसभा सदस्यको समर्थनसहित शाहले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन 18 गते राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले दुई वा दुई दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई हिजो बेलुकी 5 बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। कर्णाली प्रदेशका नवनियुक्त 4 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री यमलाल खडेलको सिफारिशमा नेपाली कांग्रेसको तर्फबाट आर्थिक मामला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। सत्ता साझेदार नेपाली कांग्रेसका तर्फबाट 4 जना मन्त्रीले शपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। यसैबीच कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कडेलले आज संसदबाट विश्वासको मत लिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रूपमा मनाइँदै आएको भोटो जात्रा अवलोकन गर्नुभएको छ। उहाँले ललितपुरको जावलाखेलमा हिजो आयोजित कार्यक्रममा भोटो जात्रा अवलोकन गर्नुभएको हो। राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटो जात्रा अवलोकन गर्नुभयो। हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा अनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा हिजो भोटो देखाइएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो। उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुलचोकबाट गाबहाल, मंगल बजार, टंगाल, ईटी टोल, कुमारी पाटी, मानभवन हुँदै जावलाखेल ल्याइएको 4 दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलन अनुसार भोटो देखाइएको हो। यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालको शिक्षाको गुणस्तरको लागि आधारभूत तहबाटै शिक्षामा सुधार गर्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी कास्कीले हिजो पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले आधारभूत तहमा राम्रो गर्न सके माध्यमिक शिक्षा परीक्षा एससीईमा नतिजा राम्रो आउने बताउनुभयो। मन्त्री भट्टराईले संसदीय समितिहरूमा छलफलमा रहेका ऐनहरूलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउन सहजीकरण गर्दै अघि बढ़ाएको र विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य भइरहेको उल्लेख गर्नुभयो। एकीकृत शिक्षा ऐन आवश्यक भएकामा जोड़ दिँदै मन्त्री भट्टराईले 152 भन्दा बढ़ी संशोधनको प्रस्ताव आएको र दफावार छलफल गरेर उक्त ऐन ल्याउने अन्तिम चरणमा रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले कार्यालय व्यवस्थित गर्न, चुहावटमा शून्य सहनशीलता अपनाउन र कार्यालयमा सुशासन कायम गर्न निर्देशन दिनुभयो। यसअघि उहाँले गुहेश्वरीस्थित आयल निगमको हवाई इन्धन डिपो कार्यालय सार्ने ठाउँको अनुगमन गरी काम अघि बढ़ाउन निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। उप प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनैतिक अस्थिरताका कारण अब अर्थतन्त्र थप प्रभावित नहुने बताउनु भएको छ। हिजो भैंसीपाटेस्थित मन्त्री निवासमा पत्रकारसँग कुरा गर्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनैतिक व्यवस्था अनुसार बन्न सक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनैतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा असर पर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर स्थिर सरकार गठन भएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले अब निजी क्षेत्रले भरोसायोग्य अभिभावक पाएको बताउनुभयो। अर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहिन ढंगले विश्लेषण गरेर त्यसको समाधान खोजिने बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनु भएको छ। नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघद्वारा हिजो आयोजित प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमी कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा देवेन्द्र कार्की र महेन्द्र बहादुर गुरूङ नियुक्त हुनुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्री स्तरीय निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका दुईका कार्की र उखलढुङ्गा रूम्जाटार गाउँपालिका सातका गुरूङलाई संचालक समिति सदस्यमा नियुक्त गरिएको हो। मध्य पहाड़ी राजमार्ग अन्तर्गत पर्ने रूकुम खण्ड संचालनमा आएको छ। शनिबार साँझ रूकुम पश्चिमको मुसिकोट नगरपालिका 8 रिन दहमा झरेको पहिरो हटाएसँगै रूकुम खण्ड सञ्चालन भएको हो। मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर सड़कमा झरेको पहिरो हटाएसँगै रोकिएका सवारी साधन गन्तव्यमा गएका मुसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो। वातावरणीय प्रभाव मूल्याङ्कन तथा टिकाउ र दिगो विकासको अवधारणा अनुसार विकास निर्माणका काम अघि नबढ़दा विपदका घटना बढ़दै गएका छन्। मानवीय लापरवाहीका कारण पनि विपदका घटना वृद्धि हुने गरेका छन् भने विशेष गरी वर्षाको समयमा विपदका घटना बढ़ी हुँदा ठूलो जनधनको क्षति हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
सिद्धार्थ राजमार्ग विस्तारको क्रममा अव्यवस्थित डोजरको प्रयोगले तानसेन 6 बर्तुङकी उषा घरतीको मूल घर बगायो। उहाँहरू मध्येकै अन्य 3 घर समेत पहिरोको उच्च जोखिममा परेको छ। उहाँको घर नजिकै रहेको जनप्रिय मावि समेत पहिरोको उच्च जोखिममा परेको छ। उषा घरती र जनप्रिय माविका प्रह हिरा आचार्य,
हाम्रो मूल घर बगायो। अब हाइवे बाटो खन्दाखेरि पहिरोले लगेको, अहिलेसम्म 4 वर्ष भयो, सुरक्षित पाएको छैन। अब रातमा पानी पर्दाखेरि हामी सुत्न डर लाग्छ।
विद्यालय मुनिपट्टि रहेका 2 घर पहिरोको निकै जोखिममा छन्, साथसाथै विद्यालय पनि जोखिम अवस्थामा रहने देखिएको छ। बाटो काटिसकेपछि लामो समयसम्म पर्खाल नदिने कारणले गर्दाखेरि यो समस्या आएको छ।
खास गरी सड़क निर्माण तथा अन्य भौतिक संरचना निर्माणमा आधुनिक उपकरणको अनियन्त्रित तथा जथाभावी प्रयोगले जोखिमसँगै ठूलो जनधनको क्षति हुन पुगेको छ। विकासको काम गर्दा वातावरणीय परीक्षण गरेर मात्र काम अगाडि बढ़ाउन सुझाव दिनुहुन्छ भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख सरोज पोखरेल।
विकास निर्माणको कार्यहरू गर्दै गर्दाखेरि वातावरणीय परीक्षण लगायत वातावरण जोखिमसँग सम्बन्धित कार्यहरू गरेर मात्रै अवलम्बन गर्नुहुन्न। नदी कटान लगायत भूचे जस्ता प्राकृतिक प्रकोपहरू सृजना भइरहेको हुँदाखेरि रोकथामको लागि पहलहरू गरेको हुन्छ।
गलत मानवीय क्रियाकलापले पानीका मूल सुक्ने, भौतिक संरचना क्षति पुग्ने, वातावरणमा दीर्घकालीन असर पर्ने गरेको छ। आर्थिक वर्ष 2080/81 पाल्पामा 166 विपदका घटनाबाट 9 मृत्यु हुँदा 19 घाइते भएका छन्। यस आर्थिक वर्षमा सबै खाले विपदका घटनाबाट अनुमानित 5 भन्दा बढ़ीको क्षति भएको तथ्याङ्क छ। मनसुन जन्य विपद प्रतिकार योजना तयार गरी काम गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी आनन्द काफले।
कतिपय अवस्थामा आम जनताको चाहना अनुसार पालिकाहरूले स्थानीय सड़कहरू बनाउने सन्दर्भमा हामीले डोजरहरूको प्रयोग गर्छौं। यसले पनि एक लेभलमा यो विपदका घटनाहरूको चाहिँ एउटा जोखिम बढ़ाएको अवस्था छ। अहिले हामीले मनसुन जन्य विपदको एउटा प्रतिकारी योजना तयार गरेर त्यो अनुसार चाहिँ कार्य गरिरहेका छौँ।
विकासले सम्भावना र सुविधा मात्र ल्याउँदैन, त्यसको राम्ररी प्रयोग हुन नसक्दा मानव जीवनलाई नै खतरामा पुर्याउँछ भन्ने तथ्यलाई नबिर्सी दिगो विकासको अवधारणा अनुसार अगाडि बढाउन सके मात्र विकासको लागि गरिएको लगानीले उचित प्रतिफल दिन सक्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अविरल वर्षाका कारण गत जेठदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदजन्य घटनामा परि मृत्यु हुनेको संख्या हालसम्म 153 पुगेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीका अनुसार बाढ़ी पहिरो लगायत विपदमा परि काठमाडौँ उपत्यकामा 3 कोशी प्रदेशमा 25, मधेस प्रदेशमा 6, बागमती प्रदेशमा 29, गण्डकी प्रदेशमा 43, लुम्बिनी प्रदेशमा 29, कर्णाली प्रदेशमा 8 र सुदूरपश्चिम प्रदेशमा 10 गरी जम्मा 153 जनाको मृत्यु भएको हो। उहाँका अनुसार बाढ़ी पहिरोबाट काठमाडौँ उपत्यकामा 10, कोशी प्रदेशमा 37, मधेस प्रदेशमा 10, बागमती प्रदेशमा 10, गण्डकी प्रदेशमा 34, लुम्बिनी प्रदेशमा 11, कर्णाली प्रदेशमा 51 र सुदूरपश्चिम प्रदेशमा 14 गरी जम्मा 177 घाइते भएका छन्। बाढ़ी पहिरोबाट काठमाडौँ उपत्यकामा 26, कोशी प्रदेशमा 49, बागमती प्रदेशमा 12, गण्डकी प्रदेशमा 14, कर्णाली प्रदेशमा 2 र सुदूरपश्चिम प्रदेशमा 5 गरी जम्मा 108 उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो। बाढ़ीका कारण जम्मा 384 घर डुबानमा परेका छन्। उक्त अवधिमा विपदका घटनाबाट 4238 घर परिवार विस्थापित भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। दुई साता अघि ललितपुरमा देखिएको हैजा पाँच जिल्लामा 27 जनामा पुष्टि भएको छ। पछिल्लो समय प्युठानमा 2 जनामा हैजाको जीवाणु भेटिएपछि यो संख्यामा थप वृद्धि भएको हो। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर यदुचन्द्र घिमिरेले सबैभन्दा बढ़ी उपत्यकाको ललितपुरमा 16 र काठमाण्डुमा 1 जना गरी उपत्यकामा 17 जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो। महाशाखाका निर्देशक डाक्टर घिमिरेले हैजा सम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। उहाँले गर्मी र वर्खाको समयमा झाडा पखला हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन आग्रह गर्नुभयो। डाक्टर घिमिरेका अनुसार हैजा फैलिएको स्थानमा रोग नियन्त्रण महाशाखाबाट स्वास्थ्य कर्मीको टोली गएर त्यस स्थानलाई निगरानीमा राखी कुन माध्यमबाट हैजा फैलिएको हो भन्ने अनुसन्धान भइरहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा हिजो सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीहरूबीच भएको झडपमा कम्तीमा 76 जनाको मृत्यु भएको छ। आरक्षणको विरोधमा विद्यार्थीहरूले जारी राखेको आन्दोलनका क्रममा कम्तीमा 13 जना प्रहरी र बाँकी प्रदर्शनकारीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामाका लागि 48 घण्टाको अल्टिमेटम दिएका हुन्। 200 भन्दा बढ़ी मानिस घाइते हुने गरी प्रदर्शनकारी र सुरक्षाकर्मी बीच भएको झडपपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। त्यहाँका गृह मन्त्रालयका अनुसार सबै प्रमुख शहरहरूका साथै नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर ननिस्कन भनिएको छ। भारतको मध्य प्रदेशको राजधानी भोपालमा एक धार्मिक कार्यक्रमका बेला पर्खाल भत्किँदा कम्तीमा 9 बाल बालिकाको मृत्यु भएको छ। शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको घटनामा 10-15 वर्ष उमेर समूहका 9 बाल बालिकाको मृत्यु भएको छ भने कैयौं मानिस घाइते भएका छन्। 50 वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको अधिकारीहरूले जनाएका छन्।
मुलुकको प्रमुख व्यापारिक नाका बीरगंज हुँदै आयात गरिने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा कमी आएको छ। गत आर्थिक वर्षमा बीरगंज नाकाबाट खाना पकाउने ग्यासको आयातमा 4% र हवाई इन्धनको आयातमा 71% कमी भएको छ। आर्थिक वर्ष 2079-80 बीरगंज नाका प्रयोग गरी 33.13 करोड़ बराबरको 2,90,287 मेट्रिक टन खाना पकाउने ग्यास आयात गरिएकोमा गत आर्थिक वर्षमा 30 अर्बको 2,67,048 मेट्रिक टन ग्यास मात्र आयात भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा बीरगंज नाकाबाट 17 अर्ब 31 करोड़ 5,97,144 किलो लिटर हवाई इन्धन आयात भएकोमा गत आर्थिक वर्षमा 18 अर्ब 21 करोड़ 1,73,484 किलो लिटर आयात भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा संकुचन भए पनि डिजल र पेट्रोलको आयात भने बढ़ेको छ। अघिल्लो आर्थिक वर्ष 2079-80 को तुलनामा गत आर्थिक वर्षमा डिजल 4% र पेट्रोलको आयात 2% वृद्धि भएको छ। नेपालका लागि आवश्यक 70% इन्धनको आयात बीरगंज नाकाबाट हुने गरेको छ। बाँझो रहेको जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटेका छन्। वर्षौंदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आमदानी हुन थालेपछि कृषकहरू उत्साहित भएर फलफूल खेती गर्न थालेका हुन्। ड्रागन फ्रूटको माग बढेसँगै भोजपुर नगरपालिका 12 टक्सारको पिप्लेमा बाँझो रहेको 100 भन्दा बढी रोपनी जग्गा भाडामा लिई भोजपुर ड्रागन फ्रूट कम्पनीले व्यावसायिक रूपमा खेती गरेको छ। झण्डै 50 रोपनी जग्गामा अहिले ड्रागन फ्रूटको खेती भएको छ। ड्रागन फ्रूटका 8,000 बिरूवा रोपिएको संचालक एक्सन राईले जानकारी दिनुभयो। त्यस्तै टेम्के मयुङ गाउँपालिका 8 सल्लेनीमा 42 रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रूट र कागती खेती गर्दै आउनु भएको छ। सिंचाई अभाव, बसाई सराई लगायतका कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रूट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आमदानी कृषकहरूले लिन थालेको स्थानीय कृषक कमल भुजेलले बताउनुभयो। गाउँघरमा रहेका बाँझो जग्गाको सदुपयोग गर्न सकिएमा त्यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यान समेत तान्ने स्थानीय इन्द्र थापाले बताउनुभयो। अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मुहले बाँझिएका जग्गाको सदुपयोग मात्र नभएर आमदानी समेत वृद्धि भएको बताउनुभयो। बागलुङको निसीखोला गाउँपालिकाको अर्नाकोटमा गालाफुजी जातको स्याउको बिरुवा लगाएको एक वर्षमा नै फल लागेपछि स्याउ खेती गर्ने किसानहरू उत्साहित भएका छन्। अर्नाकोटमा हाल किसानहरू व्यावसायिक स्याउ खेती गर्दै आएका छन्। सामुद्रिक सतहबाट करिब 2000 मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा 3 वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक स्याउ खेती शुरू भएको थियो। यस वर्ष निसीखोला गाउँपालिकाबाट 50% अनुदानमा 700 बिरुवा लगाइएको अगुवा किसान चेत बहादुर कुँवरले बताउनुभयो। गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि बसाई सर्न लागेका पनि गाउँमै बस्न थालेका छन्। निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउ खेतीतर्फ स्थानीय किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको जानकारी दिनुभयो। पर्वतमा भर्खरै लगाएको धान बाली ढुसी रोगको कारण नष्ट हुन थालेको छ। धान रोपेको एक महिनामै ढुसी रोगका कारण धानका गाँझहरू मर्दै जान थालेपछि कृषकहरू चिन्तित भएका छन्। जिल्लाको फलेवास नगरपालिकाका सबैजसो वडा कुस्मा नगरपालिका ब्यादी गाउँपालिका मासिला गाउँपालिकामा लगाइएको धान बालीमा जरा कुहिने रोग लागेको फलेवास नगरपालिकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालोटारमा आइतबार क्यानका पदाधिकारी पूर्व क्रिकेटर कलाकार लगायत क्रिकेट प्रेमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट खेलाड़ी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो। मन्त्री परिषदको पहिलो बैठकले त्रिवी मैदानलाई 300 दिनमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो। श्रीलंकाले काबा वुमेन्स नेशन्स भलिबल लीगमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरी स्थित राष्ट्रिय खेलकुद परिषदको राखेपको कपडालमा आइतबार भएको खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। श्रीलंका यसअघि नेपालसँग 3-0 र इराकसँग 3-2 सेटमा हार बेहोरेको थियो। मालदिवसले भने भारत र इरानसँग समान 3-0 सेटमा पराजय बेहोर्यो। जितसँगै श्रीलंकाले 3 खेलमा 4 अङ्क जोडेको छ। तीनै खेलमा पराजित मालदिव्स अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ भने मालदिव्सले घरेलु टोली नेपालसँग खेल्ने तय छ। विज्ञान खड्काले ह्याट्रिक गरेको खेलमा न्युरो टीम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मीमाथि सहजित हासिल गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको ललित स्मृति एन्फा U18 युथ लीग अन्तर्गतको खेलमा एनआरटीले आर्मीमाथि 4-2 जित हासिल गरेको हो। एनआरटीको जितमा विज्ञान खड्काले ह्याट्रिक पूरा गर्दा सन्तोष गोबाबाले 1 गोल थपे। यता आर्मीको लागि भुवन कामी र अनुभव पुरीले गरेको गोल सान्त्वना बन्यो। जितसँगै एनआरटीको जारी लीगमा 7 खेलबाट 16 अङ्क रहेको छ। पराजित आर्मी समान खेलबाट 4 अङ्कसहित 10 स्थानमा रहेको छ। नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लीग 2 अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानाडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाड़ीको नाम घोषणा गरेको छ। क्यानले आइतबार घरेलु टोलीसँग नेपाल र ओमन बीच हुने सिरिजका लागि 22 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। यसअघि आईसीसी T20 विश्वकपमा सहभागी भएका प्रति जीसी र अविनाश बोहरा बन्द प्रशिक्षणमा परेका छैनन्। देव खनाल, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, सूर्य तामाङ, बसी अहमद, आकाश चन्द्र, अर्जुन साउदलाई टोलीमा बोलाइएको छ। नेपालले लीग 2 को दोस्रो सिजन खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा नेदरल्याण्ड र नामिबिया विरूद्धको सिरिज खेलेको थियो। नेपालले 1 खेल जितेको थियो भने 3 मा पराजय बेहोरेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र बागमती प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। राजनैतिक अस्थिरताकै कारण अर्थतन्त्र थप प्रभावित नहुने अर्थमन्त्री विष्णु पौडेलको भनाई। र बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीहरूबीच भएको झडपमा कम्तीमा 76 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।